الله الرحمن الرحيم. الحمد لله الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا، والصلاة والسلام على نبيه وصفيه الذي أرسله شاهدا ومبشرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا، وعلى أهل بيته الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ألم تر إلى الذين أوتوا نصيبا من الكتاب يدعون إلى كتاب الله ليحكم بينهم ثم يتولى فريق منهم وهم معرضون؟ ذلك بأنهم قالوا لن تمسنا النار إلا أياما معدودات، وغرهم في دينهم ما كانوا يفترون. صدق الله العلي العظيم. صلاه گزشتہ مجالس میں آپ عزیزان کی خدمت میں سورہ آل عمران کی آیت نمبر 21 اور آیت نمبر 22 ہم تلاوت کر رہے تھے اور ان کے معنی اور مفہوم پر بات کر رہے تھے. آج ہم نے ان دو آیات سے اگلی دو آیات، یعنی سورہ آل عمران کی آیت نمبر 23 اور آیت نمبر 24 آپ کی خدمت میں تلاوت. 21 اور 22 میں کیا فرمایا تھا؟ یقیناً جو لوگ اللہ کی آیات کا انکار کرتے، کفر کرتے، کفر یعنی جان بوجھ کر ماننے سے انکار کرنے، جو لوگ اللہ کی آیات کا انکار کرتے ہیں اور اللہ کے نبیوں کو ناحق قتل کرتے ہیں، اور لوگوں میں سے ان لوگوں کو قتل کرتے ہیں جو عدل و انصاف کا امر کرتے ہیں، یعنی معاشرے میں عدالت کے قیام کے لیے انصاف کے، ہر انسان کو اس کے جائز حقوق ملے، اس کے لیے قیام کرتے ہیں، انہیں یہ لوگ قتل کرتے ہیں. تو اے رسول، آپ ان لوگوں کو ایک دردناک عذاب کی خوشخبری سنا دیجئے. یہ وہ لوگ ہیں جن کے اعمال دنیا اور آخرت میں ضائع ہو، یعنی اگر انہوں نے اگر عدل طلب لوگوں کی مخالفت اور ان کا قتل اگر یہ کام کیا ہے انہوں نے، تو اگر نیک کام بھی انہوں نے کیے ہوئے تو وہ نیک کام، اس جرم کی شدت اتنی ہے کہ اللہ وہ نیک کام سارے ضائع کر دے گا. وما لهم من ناصرین، اور ان کے کوئی مددگار نہیں ہے. یہ آیت نمبر 21 اور 22. آیت نمبر 23 اور 24 ہمارے موضوع سے، ہمارے موضوع کے ایک हिस्से से बहुत ज्यादा मजबूत। हम इमाम हुसैन अलैहिस्सलाम के क़याम को समझने की कोशिश कर रहे हैं। क्यों समझने की कोशिश कर रहे हैं? इसलिए कि एक तो क़याम इमाम हुसैन का चेहरा मस्क करके पेश करने की कोशिशें गैरों की तरफ से, दुश्मनों की तरफ से 61 हिजरी के बाद से आज तक हो रही है, लेकिन उससे ज्यादा खतरनाक बात यह है कि खुद को शिया कहने वाले और इमाम हुसैन का मानने वाला कहने वाले, वो भी इमाम हुसैन अलैहिस्सलाम के क़याम के असबाब के बारे में इख्तलाफ का शिकार और इतने बाज़ अफराद अपने अपनी बात पर मुसर है कि जो खुद कलिमात तारीख में आए इमाम हुसैन के, उनके बारे में मसलन फरमा दिया कि ये मौलवियों ने अपनी कबा की जेब से निकाली। मैंने कबा नहीं पहनी हुई अभी, कबा में जेबें होती भी बहुत ज्यादा, तो उन्होंने अपनी कबा की जेब से निकाली। ये दुश्मन के हमले से ज्यादा खतरनाक है, क्योंकि दुश्मन शामी लश्कर था, शिकस्त खा रहा था। खराबी कब हुई? जब अपनों ने उनके धोखे में आकर और मौला अली के अपने लश्कर में गड़बड़ हो गई। तो आले इमरान की आयत नंबर 22 और 23 और 24, इन आयत में अल्लाह तबारक व तआला ने इन्हीं यहूदियों के, असल में तो इन आयत में बात उन्हीं से हो रही है, अंबिया को वही कत्ल करते थे। इससे पिछली आयत में भी मौजू वही चल रहा है, ए रसूल इनको दावत दे दो, अगर मान ले तो ठीक है, अगर नहीं मानते तो फिर अल्लाह इन्हें देख रहा है और देख लेगा। और फिर उन यहूदियों को गोया कि ये बता दिया कि तुम अपनी हरकतों पर भी नजर सानी करो, तुम अंबिया के कातिल हो। हालांकि तवज्जो फरमाए, अल्लाह के आखिरी रसूल के जमाने में कोई नबी नहीं कत्ल किया था बनी इसराइल ने। कुरान मजीद ने बताया कि रसूलुल्लाह से पहले एक लंबी मुद्दत तक कोई नबी नहीं आया था। सूरह मायदा में वजाहत फरमाई कि एक लंबे एक वक्फे के बाद अब हमारा नबी तुम्हारे पास आया। फतरत का नाम भी है कुरान में, फतरतुर रसूल, यानी एक ऐसा जमाना कि जिसमें कोई रसूल नहीं आया। उन रसूलों के पैगाम मौजूद थे जिनमें तहरीफ कर दी गई थी, लेकिन खुद रसूल नहीं आया था। गौर फरमाइएगा, ये कई जगहों पर कुरान मजीद का उसलूब है कि पिछली नस्लों ने एक हरकत की है और उन्हीं की रविश पर चलने वालों को कुरान कहता है तुमने मारे नबी, हालांकि उन्होंने कोई नबी नहीं मारा। तुमने बछड़े को माबूद बना लिया, मूसा के तूर पर जाने के बाद तुमने, वो कब बनाया था? उसे तो बहुत अरसा गुजर चुका था। तो कुरान इस उसलूब से क्या कहना चाहता है कि अगर पहले किसी ने कोई जुर्म किया है, दूसरा उस पर राजी है और उसी रविश पे चल रहा है, तो वो मुजरिम है उसी जुर्म का। आप जब ज़ियारत आशूरा पढ़ते हैं, क्या पढ़ते हैं? लअनल्लाहु उम्मतन कतलत का, अल्लाह उस गुरोह पर, अल्लाह उस जमात पर लानत करे जिसने ए हुसैन आपको कत्ल किया। وَلَعَنَ اللَّهُ أُمَّةً ظَلَمَتْكَ, اور اللہ اس جماعت پہ لعنت کرے جنہوں نے آپ پہ ظلم کیا. وَلَعَنَ اللَّهُ أُمَّةً سَمِعَتْ بِذَلِكَ فَرَضِيَتْهُ, اور اللہ اس امت پر بھی لعنت کرے کہ جس نے اس بات کو سنا اور اس پہ راضی ہو. یہ راضی ہونے کا مطلب یہ نہیں خوشیاں منائی, توجہ فرمائے, راضی ہونے کا مطلب یہ نہیں ہے کہ بڑے خوش ہوئے یہ سن کر کہ امام حسین مارے گئے. راضی ہونے کا ایک معنی یہ ہوتا ہے کہ کوئی احتجاج نہیں کیا, کوئی اقدام نہیں کیا اس ظلم کے خلاف. کئی لوگوں نے اقدام کیے, واقعہ ہررا اس کی گواہی دے رہا ہے, کئی قیام ہے, مختار ثقفی کا قیام ہے, لیکن بہت سارے لوگ ایسے بھی تھے جنہوں نے سنا لیکن کچھ بھی نہیں کیا. ممکن ہے یہ کہہ دیا ہو کہ بڑا بڑا ظلم ہوا, بڑا ظلم ہوا, کیا کچھ بھی. یہ طبقہ ہمیشہ اکثریت میں ہوتا. تو پھر جو لوگ قیام نہیں کرتے اللہ تعالیٰ ان کو اس کا حصہ قرار دے. ایک اور پرانی مثال, انسانوں کی ہدایت اور گمراہی کو بیان کرنے کے لیے اللہ کی کتاب کے مقابلے کی اور کوئی کتاب نہیں. سنیں, حضرت صالح سے ان کی قوم نے معجزے کا مطالبہ کیا تو وہ معجزہ ایک اونٹنی کی شکل میں ان کے سامنے پہاڑ کے اندر سے برآمد ہوا. آنکھوں سے اس معجزے کو انہوں نے دیکھا. اب اللہ نے اپنے نبی سے فرمایا کہ ان سے کہو کہ جو تمہاری پانی پینے کی جگہ ہے, ایک دن, اب تمہاری آزمائش ہے, تم نے مطالبہ کیا, اب ہم تمہاری آزمائش لیں, ایک پورا دن یہ اونٹنی پانی پیے گی اور ایک دن تمہاری قوم کا ہوگا, اور خبردار اس اونٹنی کو کوئی نقصان مت پہنچا. تو شروع شروع میں تو معاملہ گرم تھا, انہوں نے دیکھا ہوا تھا کہ یہ اونٹنی اس طرح معجزانہ طور پر پیدا ہوئی ہے, لیکن جب تھوڑا عرصہ گزر گیا تو باتیں شروع ہو گئی, یہ تو زیادتی ہے, ایک جانور پورا دن پیے اور ہم جانور کے برابر, باقی ایک دن ہمارا ہو ایک دن اس کا ہو. تو پلاننگ شروع ہوئی اس اونٹنی کو قتل کرنے کی, مارنے کی. تو میں داستان کو لمبا نہیں کرتا, جو نقطہ آپ کی خدمت میں عرض کرنا چاہتا ہوں کہ کیا ہوا. سورۃ القمر, یہ قرآن کریم کے 27ویں سپارے میں سورۃ القمر, سورہ رحمان سے پہلے, اس میں اللہ تعالیٰ اس قوم کا ذکر فرماتا ہے اور کہتا ہے فَنَادَوْا صَاحِبَهُمْ فَتَعَاطَى فَأَقَرَّ, واحد کا لفظ ہے, ان لوگوں نے اپنے ساتھی کو بلایا, صاحبہم اپنے ساتھی کو جس کو تیار کیا گیا تھا اس اونٹنی کو مارنے کے لیے, انہوں نے اپنے ساتھی کو بلایا, نادو ندا دی, بلایا, فتعاتا وہ آ گیا, فعقر اور اس نے اونٹنی کو قتل کر دیا. کتنے بندوں نے قتل کیا؟ ایک نے. قرآن مجید کا فارمولا سنو اور اسی سے دیکھیں قتل حسین میں کون کون ملوث ہے. تو اللہ نے فرمایا ایک ان لوگوں نے بلایا اس کو, وہ آیا اور اس نے اونٹنی کو قتل کر دیا. یہ کون سی سورت تھی؟ سورت القمر. اب وہ سورہ جو آپ زیادہ آشنا ہے, سورت الشمس, والشمس وضحاها, اس میں اللہ تعالیٰ کیا فرماتا ہے, کذبت ثمود, ثمود وہی حضرت صالح کی قوم, کذبت ثمود بتغواها, اپنی سرکشی کے سبب سمود نے جھٹلا دیا. کذب سمود بتغواها اذ انبعث اشقاها, جب اس قوم کا شقی ترین شخص اٹھا, انبعثہ یعنی اس کو بھڑکایا گیا تو بھڑک کے اٹھ گیا. فقال لهم رسول اللہ ناقۃ اللہ وسقیاہ, تو ان کے رسول نے ان سے کہا کہ یہ اللہ کی اونٹنی ہے, اس کے بارے میں خیال رکھنا اور اس کے پانی پینے کے بارے میں خیال رکھنا. اس کا پانی مت روکنا, جب اس کا وقت ہے پورا دن یہ پیے گی. ناقۃ اللہ, توجہ فرمائے, دنیا کی کون سی اونٹنی ہے جو اللہ کی نہیں ہے؟ لیکن بعض اوقات ایک خاص نسبت ہوتی ہے, تو سال کے سارے دن اللہ کے دن ہیں, لیکن بعض دنوں کو یوم اللہ کہا جاتا کسی خاص ایسے واقعے کی وجہ سے جس کو جب بندہ سنتا ہے یا دیکھتا ہے تو اللہ کی طرف توجہ ہوتی. فقال لهم رسول اللہ ناقۃ اللہ وسقیاہا, اب سنیے, فکذبوہ جمع, تو انہوں نے اس کو یعنی اپنے رسول کو جھٹلا دیا. اگلا لفظ کیا ہے؟ فعقروہا, عین قاف ر عقر فتعاطا فعقر. وہ آیا, وہ ایک شخص آیا اور اس ایک شخص نے اونٹنی کو قتل کیا. یہاں پہ اللہ کیا فرما رہا ہے؟ فکذبوہ, سب نے جھٹلایا. فعقروہا, سب نے مار دیا اونٹنی. اب یہاں پہ کوئی سادہ ہے کہ اللہ تعالیٰ کبھی کہتا ہے ایک نے مارا, کبھی کہتا ہے, یہ کیسا قرآن, اتنا حافظہ کمزور نہیں ہے اللہ کا کہ میں نے ایک, یا ان دو آیات کو ساتھ رکھ کے کیا پتہ چل. تین گروہ تھے اس قوم میں, ایک جو قاتل ہے, ایک وہ گروہ جنہوں نے ساری سازش کی تھی, اس کو بھڑکایا تھا, تیار کیا تھا, اور تیسرا گروہ وہ ہے جن کے سامنے کام ہوا, انہوں نے کوئی نہیں بولا, کچھ نہیں کیا انہوں نے, اگر وہ کرتے تو روک لیتے. تو قتل امام حسین میں بھی یہ تین گروہ ہیں. بنی اسرائیل کی ایک جماعت کنارے سمندر کے کنارے رہتی تھی, اللہ نے ان کی آزمائش کی کہ ہفتے کے دن تم نے مچھلیاں نہیں پکڑی. انہوں نے فقہی دلائل کو توڑ موڑ کر ایک کام کیا کہ کچھ نہریں ٹائپ کی بنا لی, کیونکہ مچھلیاں بھی پھر ہفتے کے دن ہی آتی تھی, ہفتے کے دن وہ آ جاتی تھی قریب, اور باقی جو چھ دن ہفتے کے وہ اندر چلی جاتی تھی, یہ پکڑ نہیں سکتے تھے. اب انہوں نے کہا کیا علاج کریں کہ اللہ کی نافرمانی بھی نہ ہو اور ان مچھلیوں کو بھی ہم کنٹرول کر لیں. تو انہوں نے کچھ نالے نہریں بنا کر آگے پانی کے ذخیرے بنا دیے, تو مچھلیاں آتی تھی کنارے کے قریب تو ان نالوں میں سے ان کے پانی کے ذخیروں میں آ جاتی تھی, اور جب ان کے جانے کا ان کو روٹین پتہ لگ گئی تھی, جب ان کی واپسی کا ٹائم ہوتا تو وہ پیچھے سے بند کر دیتے تھے اور کہتے تھے ہم نے ہفتے کو تو نہیں پکڑا نا, اتوار کو بسم اللہ الرحمن الرحیم, یا اللہ تو نے رزق حلال فراہم کیا ہے, پکڑ لیتے. جب یہ حرکت شروع ہوئی بنی اسرائیل میں ان لوگوں میں, یہ وہی ہے جن کو اللہ نے بندر بنایا تھا, غور سے سنو. تو جب یہ حرکت شروع ہوئی تو تین گروہ بن گئے, ایک تو وہ کہ جو یہ کر رہے تھے مچھلیوں کا کاروبار, پکڑ رہے تھے اس طرح سے, ایک گروہ وہ تھا جو ان کو کہہ رہا تھا نہ کرو یہ غلط کام ہے, یہ اللہ کی نافرمانی چکر دے کے نہ کرو, غلط تعبیر کر کے نہ کرو, روح حکم یہ ہے کہ ہفتے کے دن تمہیں مچھلیوں کو کچھ نہیں کرنا, یہ بھی ایک طرح کا پکڑنا ہی ہے. نہیں انل منکر کرنے والے دو گروہ گئے. تیسرا گروہ جو تھا وہ بجائے یہ کہ برائی کرنے والوں کو روکے, وہ نہیں انل منکر کرنے والوں سے کہہ رہا تھا مت کرو, بڑے گندے لوگ ہیں,
बेइज्जती कर देंगे, क्या फायदा बेइज्जती करा दे, कोई नुकसान पहुंचा देगा, बदमाश टाइप के लोग हैं आजकल के जुमलों में, अपनी कब्र में जाएंगे, अल्लाह है ना हिसाब करने के लिए, आप क्यों इनके साथ उलझते हो। ये तीन गुरुओं का कुरान ने जिक्र किया और फिर फरमाता है कि हमने उस कौम पर अजाब किया और उस अजाब में सिर्फ एक गुरु बचा जो बुराई से रोक रहा था, दूसरे जो बड़े शरीफ और रोकने वाले थे, भी आपको आपको आप ना इनसे उलझे जैसे बाद लोग इमाम हुसैन को रोक रहे थे। कुरान मजीद की आयात क्राइटेरिया सामने रखती कि एक इतनी बड़ी हस्ती जिसका मकाम जानते हो, कोई आम हस्ती नहीं है इमाम हुसैन, कि वो खड़े हो रहे हैं और तुम्हें कह रहे हैं कि रोको इस बुराई को, एक फासिक को अल्लाह के आखिरी नबी की उम्मत पर मुसल्लत होने से रोको, वो खुद भी उनके कलिमात भी गवाही दे रहे हैं इमाम हुसैन की, और खुदा की कसम अगर ना होते तब भी कुरान मजीद की गवाही काफी थी। हदीस सकलैन का जमीमा करने के बाद आयात कुरान के साथ कि मेरे अहले बैत कुरान से हरगिज जुदा नहीं हो सकते, कुरान मजीद से जब पता चल जाता कि अल्लाह के नबी क्या करते हैं बुराइयां रोकने के लिए, उनकी जिंदगी का सबसे बड़ा हदफ और हम गम क्या होता है, तो एक भी फरमान इमाम हुसैन का ना होता हमारे पास, बस हमें यह पता कि ये वही अहले बैत है जिनके बारे में नबी ने फरमाया कुरान से हरगिज़ जुदा नहीं होते, तो फकत कुरान को जान लेना कुरान से कि अल्लाह के नुमाइंदे क्या जिम्मेदारियां लेके आते हैं काफी था ये बताने के लिए कि इतना बड़ा कदम हुसैन ने क्यों उठाया। इसलिए हम ताकीद करते आपकी खिदमत। इमाम हुसैन उठे, उन्होंने कहा साथ दो, तो कुछ लोग तो थे वो तो मछलियां पकड़ रहे थे यजीदी, तवज्जो फरमा रहे, उस मिसाल के मुताबिक तत्वीक कर, यानी बुराई करने वाला एक गिरोह है, एक गिरोह कौन है, इमाम हुसैन और उनके साथी, और तीसरा गिरोह कौन है, बजाय ये कि बुराई को रोके इमाम हुसैन को समझा रहे आप मारे जाएंगे। इमाम हुसैन ने बाज को कहा कि मुझे भी पता है तुम ज्यादा समझदार जो है वो ना बनो, मुझे भी पता, लेकिन इसके बावजूद मैं तुम्हें कह रहा हूं कि मेरे साथ आओ। एक बड़ी मारूफ शख्सियत है मक्के में आके इमाम हुसैन से फरमाया कि आप ना जाएं, और अपने तई बड़े खुलूस से इमाम हुसैन अलैहिस्सलाम ने वो कलाम इंशाल्लाह मैं बयान करूंगा, उनसे फरमाया कि दुनिया की अल्लाह की नज़र में इस दुनिया की पस्ती के लिए इतना ही काफ़ी है कि याहिया जैसे परहेजगार का सर बनी इसराइल की बदकार औरतों में से एक औरत के कहने पर काट दिया गया और उसे पेश किया गया गिफ्ट के तौर पर। इस दुनिया की पस्ती अल्लाह की नजरों में इतना बड़ा बंदा, अलग इतना पाकीजा बंदा, एक बदकार औरत की ख्वाहिश पर उसे कत्ल किया जाए, इससे घटिया दुनिया क्या होगी। ये उसको बता रहे थे कि सर तो कटते हैं, याहिया अल्लाह के नबी ने सर काट दिया, तो जब उसने देखा कि इमाम हुसैन नहीं मान रहे उसकी बात, और जानता भी था अच्छी तरह से, रसूलुल्लाह को देखा हुआ था, रसूलुल्लाह के रवैये को इमाम हुसैन के साथ देखा हुआ, कहते अच्छा फिर अब मैं जा रहा हूँ, रो पड़ा, कहते जाने से पहले आप एक दफ़ा अपने सीने से कमीज हटाएं, कपड़ा हटाएं, मैं उस जगह को चूमना चाहता हूँ जहाँ पर रसूलुल्लाह बोसा लेते। इमाम हुसैन अलैहिस्सलाम ने अपनी कमीज को वहाँ से हटाया, इसने तीन दफ़ा बोसा लिया और फिर कहता खुदा, ये इबरतनाक तरीन चीज है, सवाब ले रहा है हुसैन से, साथ नहीं दे रहा। तो कुछ लोग बजाहिर अपनों में से इस बात पर इसरार कर रहे कि हुसैन से सवाब और बख्शिश लो रोकर और इससे आगे मत बढ़ो। और हर सुस्त इंसान, सुस्ती को पसंद करने वाला, हर डरपोक इंसान, हर दुनिया परस्त इंसान, उसके लिए ये वाला हुसैन बहुत सुटेबल है। एक दफा एक साहब के पास बैठे हुए थे, मुझे कहते हैं कि यार पुरानी जान पहचान थी, दोस्ती थी, तो कहते हैं यार ये जो शियों पे पाकिस्तान में जुल्म हो रहा है, ये सारा खुमैनी की वजह से, ये जो इनकलाब बर्पा कर दिया, लोग शियों के दुश्मन हो गए, आराम से गुजारे हो रहे थे, सारी मुसीबतों का जिम्मेदार खुमैनी। मैंने कहा थोड़ी थोड़ी सी करेक्शन अगर आप कबूल करें तो क्या करेक्शन? मैंने कहा ये असल में इमाम हुसैन कसूरवार ना करते, इमाम खुमैनी ने भी हुसैन का नाम यूज करके ही उठाया है, हुसैनियत का चेहरा ही दिखाया है। असल जो बकौल आपके फितने की जड़ है वो कौन है? वो इमाम हुसैन है। आराम से बाज़ नसीहत करते मस्जिद नबवी बैठकर, यजीद भी चंदे भेज रहा होता कि इमाम हुसैन ने सेटलमेंट कर ली मेरे साथ। तो जिसने असल में उठना सिखाया है और जालिम के खिलाफ उठता है वो है असल, उनके मुकाबले में तो इमाम खुमैनी चीज ही कोई नहीं, हुसैन जैसा तो कोई भी नहीं हो सकता। आप फिर झिझके नहीं, आप असल इशारा करें, सलवात पढ़े मोहम्मद वाले को। तो ये जो मिसालें मैंने आपको कुरानी मिसालें दी, मछलियां पकड़ने वाला मामला हफ्ते के दिन, या हजरत साले की ऊँटनी को कत्ल करने वाला, अल्लाह किस किस को शामिल करता है? अल्लाह सिर्फ एक ग्रोह को छोड़ता है, और वो कौन है? अमर बिन मारूफ करने वाले और नहीं अल मुनकर करने वाले। बाकी जो ज्यादा सियाड़े बन रहे थे कि ना उलझो इनसे, इमाम हुसैन से कह रहे थे ना उलझे आप यजीद से, ये ऐसे गलत आदमी है, आप आबरूमंद हैं, आपका इतना मकाम है, इंसल्ट हो जाएगी आपकी, आपको कत्ल कर देंगे। लेकिन इमाम हुसैन ने इनमें से किसी की नसीहत, चूंकि हुसैन है जो कुरान से जुदा नहीं हो सकता, बाकी हो सकते। इमाम हुसैन उस जमाने में वो फर्द है जिनकी गारंटी है कि कुरान से जुदा। इसलिए मैं आपसे कह रहा हूं कि अगर इस किस्म के इनहराफी बयानात से मौलाना हजरात, आलिम हजरात ये बयान दे रहे, एक पूरा तबका है इनका, तो अगर आप अल्लाह के कुरान के मोहकम सतून को नहीं थामेंगे फिर आपकी हालत क्या होगी? अरे ये मौलवी एक कह रहा है ये करना, एक कह रहा है, एक कह रहा है इमाम हुसैन यूं है, दूसरा कह रहा है इमाम हुसैन, हम कहां जाएं? आपको अहले बैत अतहार ने बताया कि आप कहां जाएं? तवज्जो फरमा रहे। और अगर आप उधर नहीं जाएंगे तो फिर सिवाय कंफ्यूजन के और खुदा न खास्ता गलत साइड, गलत नजरिया अडॉप्ट कर लेने के, फिर आपके पास कोई रास्ता नहीं है। और जब आपने नजरिया गलत कबूल कर लिया फिर आपका अमल भी उसी नजरिए के मुताबिक ही हो, और आहिस्ता आहिस्ता आप उन लोगों के मुखालिफ और दुश्मन बन जाएंगे, आपके दिलों में उनका बुग्ज पैदा हो जाएगा जो आपके नजरिए के अलावा इमाम हुसैन के बारे में कोई बात कर रहे हो। आज शिया कौम में ये हो रहा है, आज शिया कौम में ये हो रहा है। बाकी हम जब पढ़ते हैं जाकर रोजे वगैरह में तो बहुत सारे तरीके हमें पता होते हैं जो मिसयूज हो सकते हैं। कोई हमारे पास हदीस लाए तो हम क्या कहेंगे? ज़ईफ है। आप क्या कर लें? आप बात करेंगे तो आगे से मैं कहूंगा रोजे में तुम पढ़ो या मैं पढ़ाऊं, किसका राइट बनता है? साथ जो मेरे चार चेले खड़े होंगे वो भी कहेंगे यार तू तो पढ़े लिखे है। तवज्जो कीजिए, गौर से मेरी बात सुनिए। आप आए थे कुरान लाओगे तो क्या कहेगा? तुम कौन हो कुरान पढ़ने वाले? पता है कुरान पढ़ने के लोग 40-40 साल मेहनत कर, ये शैतानी प्रोपेगेंडा। آپ ایک آیت قرآن سے ایک بات سمجھ رہے، توجہ کریں، قرآن سے ایک بات سمجھ رہے ہیں، آپ جا کے سوال کرتے ہیں، وہ آپ سے کہتا ہے، وہ آپ سے کہتا ہے تمہیں پتہ ہے ایک آیت کے سات معنی ہو سکتے ہیں، آپ پریشر میں نہ آئے، کہیں پلیز ایک تو مجھے سمجھ آ رہا ہے، دوسرے چھ آپ بتائیے، دوسرے چھ آپ بتائیے، تو پروگرام وقت وہ ہو جائے گا جو اس نے کہا تھا. بتاؤ دوسرے چھ، جو کہے 20 معنی ہوتے گو 19 دوسرے بتاؤ، جو کہے 70 ہوتے گو باقی 69 بتاؤ، پھر جب کوئی بتائے گا پھر پریشر میں نہیں آنا، چونکہ آیت تو آپ جو واضح آیات ہے قرآن کی وہ تو وہی کھڑی ہوگی. آپ کہیں گے یہ کتنے ترجمے ہوئے قرآن کے، ان میں سے آپ والے چھ تو کسی نے لکھی ہو، میرے والا ہی لکھا ہوا سب نے. یہ شیطانی وسوسہ. وہ جو قرآن مجید کے بارے میں حدیث آئی کہ 7 بطن قرآن کے باطن ہیں یا 70 باطن ہیں، اس کا کیا مطلب ہے؟ غور سے سنیے آپ کو بنیادی بات، جن باتوں کی وجہ سے عوام کو قرآن کے بارے میں دھونس دے دی جاتی ہے، ڈر جاتے ہیں. نہ ڈرے، 70 والا حدیث اگر صحیح مانی جائے یا 7 والی، معنی کیا اس کا؟ اس کا معنی گہرائی ہے، نہ کہ مختلف معنی ہے، یہ دو بالکل الگ چیزیں. ایک جیسے آپ پہلے دن جاؤ، سمندر آپ کے سامنے ہو، آپ کو تیرنا نہ آتا ہو، آپ بڑے احتیاط سے پاؤں اندر رکھیں گے، پانی گہرا تو نہیں، لیکن اگر آپ آہستہ آہستہ کوشش کریں اور تیرنا، سوئمنگ سیکھتے جائیں سیکھتے جائیں، غوطہ لگانا سیکھتے جائیں، پھر آپ نے ایکسپرٹ غوطہ خور دیکھے، پتہ نہیں نیچے سے کیا کیا نکال کے لے آتے. محنت کرنی ہوتی ہے، تو وہ گہرائی میں اتر جاتے ہیں. توجہ فرما رہے ہیں، ابھی بھی سائنسدانوں نے بھی سمندر کو کئی ان کو پارٹس میں تقسیم کیا ہو، اتنے کلومیٹر تک یہ صورتحال ہوتی ہے، اتنے کلومیٹر تک یہ صورتحال ہوتی ہے، یہ ہماری زمین کا جو ایٹماسفیئر ہے اس کو طبقات میں تقسیم کیا ہوا ہے، اصل میں تو اللہ نے کیا ہوا ہے، ان کو بعد میں پتہ چلا، اپنی نالج کے مطابق جو چیزیں پتہ چلی تقسیم کیا ہوا ہے، ان کو پتہ چل گیا، لہذا جہاز کے کیبن میں پریشر خاص رکھا جاتا ہے، ورنہ تو بندے مر جائیں گے وہاں. آپ نے دیکھا ہوگا جب جہاز اوپر ہوتا ہے باہر کا ٹیمپریچر کیا شو ہو رہا ہوتا ہے، آپ اندر آرام سے بیٹھے ہوتے. تو مراد گہرائی ہے، یہ مراد نہیں ہے 7 میننگ سے کہ ایک میننگ کہہ رہے سیدھا جا مشرق کی طرف جا، دوسرا میننگ پتہ چلا وہ کہہ رہے مغرب کی طرف جا. اللہ ہے وہ ہدایت کرنا چاہتا ہے، کنفیوز نہیں کرنا چاہتا. تیسرا معنی پتہ چلا نہیں شمال کی طرف جا، چوتھا پتہ چلا جنوب کی طرف جا، پانچواں پتہ چلا اوپر جا، چھٹا پتہ چلا نیچے جا، ساتواں پتہ چلا وہیں پہ کھڑا رہے کہیں مت جا. اس طرح تھوڑی ہے، یہ اللہ پر اتنا بڑا بہتان ہے کہ اس کا جواب نہیں دے سکے قیامت کے دن، جواب نہیں دے سکیں گے اللہ کا. اور یہ اللہ کے نبی نے اسی اصول کافی کی کتاب فضل القرآن میں موجود ہے کہ اس قرآن کا ظاہرہ انیق و باطنہ عمیق، ظاہر اس کا بڑا جذاب اور باطن بڑا گہرا ہے اس کا، کیونکہ اللہ کے علم سے آیا ہے قرآن. اللہ کے علم جتنا تم زیادہ کوشش کرو گے اتنے اللہ تمہارے پر دروازے کھولے گا، اتنے جتنا تمہیں غوطہ لگانا آئے گا اتنے موتی تمہیں عطا ہوں گے، لیکن کبھی بھی تم اس کی تہ تک نہیں پہنچ سکتے کہ تم کہو اس کے بعد کچھ نہیں. نہ کہ اس کا مطلب یہ ہے کہ سمندر میں تم جاؤ گے تھوڑا نیچے جاؤ گے تو پانی نہیں ہوگا آگ ہوگی، تھوڑا نیچے جاؤ گے تو مثلا وہ ہو جائے، اس طرح بالکل ڈفرینٹ چیزیں ایک دوسرے سے. جو میں نے مثال دی، ایک معنی کہہ رہے مشرق، تھوڑا آگے کہہ رہے نہیں مغرب، इसका मतलब पिछले वाले तो गुमराह है। लिहाजा फुकहा क्या कहते हैं, फुकहा कहते हैं कि बातनी माने जो कुरान के उनसे शरई हुक्म नहीं लिया जाएगा। फिक में अगर कोई फतवा सादिर करना है तो वो फतवा किस माना के मुताबिक होगा, कुरान के जाहिरी माना के। वहां किधर जाते हैं 70 बतून, वहां क्यों नहीं कहते 7 माने, हम 7 में से कोई फतवा दे लाए फतवा पे। ये सब अल्लाह की जात की बेकदरी बल्कि उसकी तौहीन है कि एक किताब अल्लाह ने बनाई, अपने आखिरी नबी से कहा ये मेरे बंदों को साफ साफ पहुंचा दो, ये बयान है उनके लिए, ये नूर है, ये हादी है, ये बेहतरीन रास्ते की हिदायत करता है, और किताब ऐसी है जो कंफ्यूज करती है। जैसे आपने वो देखा हुआ है वो बाज़ औक़ात ज़िगज़ैग बने होते हैं भूल भुलैया, और जनाब उनसे इधर उधर करके वो मंजिल तक पहुंचना होता है। भूल भुलैया अल्लाह ने बना दी कि आपको नजर आ रहा है कि इधर जाना है, मंजिल इधर है, लेकिन जब आप जाओगे तो कहीं और निकल जाओगे। ये सब इस कुरान मजीद को जंजीरों में बांधने के लिए, ताकि ये अपना रोल प्ले ना कर सके लोगों की फिक्र में, ये सो कॉल्ड बातें बनाई गई और इनसे फिर कोई अवाम। और मजे की बात यह कि इस्लाम के तमाम मसालिक में यह बीमारी मौजूद, किसी को कुरान वैसा पसंद नहीं जैसा है, किसी को कुरान पूरा का पूरा वैसा पसंद नहीं, ठीक है। लिहाजा वक्त कम है वरना मैं आपको और मिसालें देता क्या क्या बेहुदा लगवियात बाज़ अफराद बकते हैं कुरान के बारे में, कहते हैं 1000 कुरान की रोशन आयात। ये एक ऐसा मसलक कि जो अपने आप को सबसे ज्यादा ठेकेदार कहता है कुरान का, उनका क्या है बुनियाद सुने जरा। अगर कोई बंदा मुझे 1000 कुरान की रोशन आयात ला के रखे मेरे सामने जो एक एक मसले को बयान कर रही हो और बिल्कुल वाजे बयान कर रही हो, लेकिन हमारे मसलक के बुजुर्गों ने कोई और बात की हो उस मसले के बारे में, तो मैं कहूंगा कुरान तो हक है लेकिन मुझे समझ नहीं आ रहा। इससे ज्यादा बेहूदगी आपके पास है, कुरान पर हक है यानी समझ आ रहा मुझे कुछ, लेकिन ये मुझे सही समझ नहीं आ रहा। इस लेवल की बेहूदगी पे उतर आते हैं अल्लाह की किताब के मुकाबले में अपने मसलक के जो पिछले गुजरे हुए उन्होंने अगर कोई सो कॉल्ड उल्टी सीधी बात की हुई है उनको नहीं छोड़ना। मैं पागल हूं कुरान से जो समझ रहा हूं 1000 आयतों से रोशन आयतों से नहीं मानूंगा, जो उन्होंने कहा वो मानूंगा। सलावत पढ़े मोहम्मद वाले। अब आ जाए उन आयात की तरफ और हम आज की गुफ्तगू को तमाम करने की तरफ लाएं। वो जो आयात मैं आयत बयान की थी आपको सूरह आराफ की आयत नंबर 6 और सूरतुल मायदा की आयत नंबर 116, 117, 118 और 119, उसे हम मुकम्मल करेंगे चूंकि हदीस भी बयान करनी। आज हमारी गुफ्तगू किसकी तरफ आ गई, सूरह आले इमरान की आयत नंबर 23 और आयत नंबर 24 की तरफ। अब गौर फरमाइए क्या फरमा रहे हैं, अलम तर इलल लदीन उतू नसीबम मिनल किताब, क्या तूने नहीं देखा उन लोगों को जिनको किताब का एक हिस्सा दिया गया। हिस्सा इसलिए फरमाया कि आदि तो तहरीफ करके खराब कर चुके थे, लेकिन उसके बावजूद उस वक्त की तौरात में भी अल्लाह के नबी का जिक्र था। तो बाज़ औक़ात बाज़ खास मसाइल की वजह से ये चेक करने के लिए कभी और आते थे कि अल्लाह के नबी से फैसला करवाएं, तो अल्लाह ने अपने नबी से फरमाया इनका फैसला इन्हीं की किताब से करो। और वो बेईमान इसलिए आते थे कि तौरात में सजा लिखी होती थी, कहते थे शायद ये ऐसा फैसला करे कि जरा मामला, और चूंकि बड़ा लोग मानते हैं मदीने वाले तो बात बन जाएगी, तवज्जो फरमा रहे। तो क्या तूने उनको देखा जिनको किताब का एक हिस्सा दिया गया था, युदऊना इला किताबिल्लाह लियहकुम बैनहुम, उन्हें अल्लाह की किताब की तरफ दावत दी जाती है ताकि उनके दरमियान फैसला कर दे, ثم يتولى فريق منهم وهم معرضون, और اپنی کتاب جس کو اللہ کی کتاب مانتے ہیں اس سے فیصلہ کروانے سے منہ پرے کر لیتے، اعراض کرتے، پشت کر لیتے. اب جو اصل بات ہے اگلی آیت میں، آیت نمبر 24 میں، اللہ نے اس جرأت اور اس جسارت اور اس گستاخی کا سبب بتایا کہ کہاں سے آئی ہے ان میں اتنی جرأت کہ اللہ کی کتاب کی طرف نہ آئے. تو اللہ فرماتا ہے ذالک بانہم قالوا، یہ جرأت، یہ گستاخی اللہ کی کتاب کی، کہ اس لیے کر رہے ہیں کہ ان کا ایک عقیدہ ہے، پکا عقیدہ ہے ان کا. اور وہ کیا عقیدہ ہے؟ ذالک بانہم، یہ حرکت کا سبب یہ ہے کہ یہ لوگ قالو کہتے ہیں لن تمسن النار الا ایاما معدودات، جہنم کی آگ ہرگز ہمیں چند دنوں سے زیادہ نہیں چھوئے گی. سادہ اردو میں، اگر ہم جہنم میں گئے بھی تو تھوڑا بہت بھگت کے ہم واپس حتماً جنت میں آئیں گے. یہ عقیدہ اتنا خطرناک ہے، ہم نے آنا تو جنت میں ہی ہے تو کوئی نہیں گناہ کر بھی لے، اتنی جرأت پیدا ہو گئی ہے کہ اللہ کی کتاب کی طرف بھی نہیں آتے. پھر اللہ فرماتا ہے وَغَرَّهُمْ فِي دِينِهِمْ، وَغَرَّهُمْ، اور دھوکہ دے دیا ان کو. کس کے بارے میں دھوکہ دیا؟ فی دینہم، ان کے دین کے بارے میں ان کو دھوکہ دے دیا. کس چیز نے؟ ما کانو یفترون، جو یہ باتیں اپنے پاس سے گھڑا کرتے تھے، گھڑتے رہے گھڑتے رہے، وہ پھر وہ جو گھڑی ہوئی تھی وہ ان کے عقیدے بن گئے، اتنے سخت عقیدے کہ اب اللہ کی کتاب بھی سامنے رکھو تو پھر ادھر ادھر بھاگتے، ادھر منہ مارتے، کبھی ادھر منہ مارتے. بس اگر اللہ کی کتاب انسان اس کو نہ دیکھے بھی کیا لکھا ہے اور عقیدہ یہ ہو کہ ہم پکے جنتی ہیں اور اگر دوزخ میں گئے بھی تو آ جائیں گے واپس، تو پھر کیا ہوتا ہے؟ پھر آپ اس کے سامنے تورات رکھ دو، اس اہل انجیل کے سامنے انجیل رکھ دو ایسے، اور قرآن والوں کے سامنے قرآن رکھ دو، نہیں مانیں گے. آج کی گفتگو ہم یہاں پر، یعنی اس حصے کا جو بیان ہے وہ یہاں پہ ہم روک رہے ہیں، اور ہم اسی امام حسین علیہ السلام کی نہضت اور ان کی تحریک کے آخری اور سب سے ہولناک اور جو ظلم کی ایسی مثال کہ جو تاریخ میں پیش نہیں کی جا سکتی، اس کی طرف آتے ہیں. عرض کیا کہ امام حسین اس امت کی اصلاح کے لیے پکار رہے تھے. امام کے کلام میں ہے میں تمہیں اللہ کی کتاب اور اس کے رسول کی سنت کی طرف دعوت دے رہا ہوں. وَإِنِّي أَدْعُوكُمْ إِلَىٰ كِتَابِ اللَّهِ وَسُنَّةِ نَبِيِّهِ، کیوں؟ فَإِنَّ السُنَّةَ قَدْ أُمِيتَتْ، اس لیے کہ سنت تو قتل کر دی گئی، سنت کو مار دیا گیا ہے. وَإِنَّ الْبِدْعَةَ أُحْيِيَتْ، اور بدعت کو زندگی دے دی گئی، من گھڑت چیزیں لائی جا رہی ہیں، اور کیوں نہ ہو. امت کی باغ دوڑ ایک بے دین کے ہاتھ میں دے دی گئی. یہ بڑا خطرناک نظریہ ہے، بے دین بڑوں کے لیے، بے دین حکمرانوں کے لیے موت ہے. شہید مرتضیٰ مطہری فرماتے ہیں کہ بعض مصائب پڑھنے والے لوگوں کو رلانے کے لیے کہتے ہیں بیچارے امام حسین، لاچار امام حسین. کہتے ہیں جاہل تم لاچار ہو، وہ تو اتنا طاقتور ہے کہ 1400 سال پہلے ایسا کام کیا کہ آج بھی ظالم لرزتے ہیں کہ ہماری قوم حسینی نہ بنے. आज भी जुल्म करने वाले ताकतवर तरीन लोग, उनको डर है कि अगर जो हुसैन ने बताया हमारी कौम में आ गया तो ये हमें तो उठा के रख देंगे, हमारे तख्ते उलट, तुम बेचारे हो, हुसैन बेचारा नहीं था, तुम लाचार हो, बुजदिल हो, हुसैन के तो इतनी ताकत है, लिहाजा हुसैन को उसी तरह पेश करो जिस तरह वो है। आप बाज़ औक़ात आप बाज़ मसाइब का बयान देखेंगे, वो तौहीन कर रहे होते हैं इमाम हुसैन अलैहिस्सलाम ने जुल्म बर्दाश्त किया है। और आंसू आना ये अल्लाह ने रखा है इंसान की फितरत। अल्लाह के नबी उनके एक फर्जंद हजरत इब्राहिम मदीना मुनव्वरा में, जबकि मुसलमान बहुत थे, गोद में थे इब्राहिम अपने बाबा की रसूलुल्लाह, और उनकी जान निकल रही थी जब बच्चे की कैफियत देखी रसूलुल्लाह ने, तो आंखों में आंसू आ गए। तो एक शख्स पास खड़ा था, कहता है या रसूलुल्लाह आप भी रो रहे। वो समझा कि शायद कि रोना सब्र के खिलाफ है, रोना रसूलुल्लाह के शाया निशान नहीं। तो उसने गोया कि एक एतराजिया अंदाज में सवाल किया, या रसूलुल्लाह आप भी रो रहे। तो अल्लाह के नबी ने जवाब में फरमाया कि ये अल्लाह की, ये जो आंसू देख रहे हो ये अल्लाह की वो रहमत है जो उसने इंसानों के अंदर रखी है कि जब दिल गमगीन होते हैं तो आंखों से ये बाहर निकलते हैं, लेकिन हम कोई ऐसा जुमला नहीं बोलते जिससे खालिक नाराज हो। उसी का नवासा है हुसैन, जो कभी हजरत अली अकबर को शहीद होता देख रहे हैं, कभी किसी प्यारे को, लेकिन जुबान पर क्या है, रिदन बेकदा ही, कोई नाराजगी नहीं हुसैन को है परवरदिगार। हुसैन गमगीन है लेकिन नाराज नहीं है, राजी है। गमगीन क्यों है तू? क्योंकि तूने इंसान को बनाया ही ऐसा कि वो गमगीन होगा। आंखों में आंसू हैं, कभी कदम डगमगा जाते हैं, अपने बच्चे की लाश उठाकर चलने लगते हैं, लेकिन जुबान पर क्या जा रही है, रिदन बेकदा ही व तस्लीम अम्रे। ये नुक्ता एक कमाल है अल्लाह तबारक व ताला की इताअत का, कि एक ही दिन चंद लम्हात में इतने ज्यादा गम हमला आवर हो जाए, और अगर दुनिया के एतबार से देखा जाए तो किसी की दुनिया वीरान हो जाए, उजड़ जाए चंद लम्हात में, लेकिन वो कह रहा हो ऐ परवरदिगार मैं राजी हूं तेरे फैसले। तवज्जो फरमाइए। तो आज जिसका जिक्र करना है, हुसैन की दावत बहुत सारों ने सुनी, बहुत कम ने लब्बैक कहा, और ज्यादातर ने नसीहतें, किसी ने नसीहतें करके कहा खुदा हाफिज, किसी ने हो गए कहा खुदा हाफिज, किसी ने किसी वजह से, किसी ने किसी वजह से इमाम हुसैन से खुदा हाफिजी की, और कुछ खुश नसीबों ने इमाम हुसैन की दावत पर लब्बैक कहा। लेकिन जिसका आज जिक्र करना है उसकी लब्बैक बड़ी अजीब है। असरे आशूर जब सब शहीद हो चुके, अली अकबर, अबुल फजल अब्बास, कासिम, औनु मोहम्मद, अस्हाब हुसैन, हुसैन के सब सब बावफा साथी करबला की रेत पर जाकर सो गए, तो अकेले रह गए हुसैन। एक दफा मैदान का गोया जायजा लेने के लिए और एक आखिरी दावत के लिए एक बुलंद टीले पर चढ़े, एक दफा दाएं तरफ निगाह की, एक तरफ, एक दफा बाएं तरफ निगाह की, और हुसैन की जुबान से चंद जुमले, और वो जुमले क्या थे, फरमाया ऐन ऐन मुस्लिम इब्न अकील, ऐन ऐन हबीब इब्न मज़ाहिर, ऐन ऐन हानी इब्न उरवा, ऐ मेरे शुजा लोगों, ऐ मेरे शाह सवारों, ऐ मेरे लश्कर के मेरे साथियों, ये क्या हो गया कि हुसैन तुम्हें पुकारता है और तुम हुसैन को लब्बैक नहीं कहते। اور پھر ایک استغاثہ بلند کیا, توجہ فرمائیے گا, فرمایا حل من ناصر ینصرنا, ہے کوئی مدد کرنے والا جو ہماری مدد کرے, حل من ذاب, لوگوں کے دلوں کو جھنجھوڑنے کے لیے کہ شاید ہو کوئی ابھی بھی جس کے دل میں کوئی تھوڑی سی انسانیت ہو, سن جیسے ہر جاگ گیا تھا کوئی اور جاگ جائے. فرمایا حل من ذاب یذب عن حرم رسول اللہ, ارے دیکھو تو صحیح میرے ساتھ کون ہے, تمہارے رسول کی بیٹیاں میرے ساتھ ہیں, تم میں سے ہے کوئی غیرت والا جو اپنے رسول کے حرم کا دفاع کرے؟ عزاداروں کوئی جواب نہ آیا اشقیا کی طرف سے, لیکن جواب آیا کہاں سے؟ جناب علی اصغر کی طرف سے. خیموں سے رونے کی آواز بلند ہوئی, حسین ٹیلے سے نیچے اترے, جلدی سے خیموں کے پاس آئے, بی بی زینب سے پوچھا بی بیوں نے کیوں رونا شروع کیا؟ بی بی زینب فرماتی ہے بھیا حسین جب آپ کا استغاثہ بلند ہوا آپ کے ششماہے نے خود کو جھول سے گرا دیا ہے. حسین نے فرمایا علی اصغر کو میرے پاس لاؤ. علی اصغر کو لایا گیا. اب عزاداروں جب حسین نے اپنے بچے کا چہرہ دیکھا, ایک کملائے ہوئے پھول کی طرح, ہونٹ خشک ہے, زبان خشک ہے, حسین نے اپنی چادر ڈالی چہرے پر, گویا وہ منظر نہیں دیکھنا چاہ رہے تھے. علی اصغر کو لے کر چرے لشکر اشقیا کی طرف. ظالموں نے سمجھا شاید حسین قرآن لے کر آیا ہے, شاید حسین قرآن کا واسطہ دے کر امان مانگنا چاہتا ہے. ہاں ہاں قرآن تو نہیں تھا لیکن یہ بھی ناطے کے قرآن کا ایک چھوٹا سا سورہ تھا جس کو لے کر حسین آ رہے ہیں. حسین لشکر اشقیا کے سامنے کھڑے ہوئے, اپنے دلوں سے اپنے تصور کی طاقت سے ذرا کربلا کی اس منظر کو تصور کیجئے, سب شہید ہو گئے, ایک ششماہے کو لے کر رسول کا نواسا کھڑا ہے اور پکار کر کہتا ہے یا قوم, اے قوم اشقیا, ان لم ترحمونی فرحموا هذا الطفل الصغیر, ارے اگر تم مجھ پر رحم نہیں کھا رہے تو اس معصوم بچے پر تو رحم کھاؤ, ذرا دیکھو تو صحیح, الا ترون کیف یتلذذ عطشا, دیکھو تو صحیح کیسے پیاس کے مارے کبھی ہونٹوں کو کھولتا ہے کبھی بند کرتا ہے. میں ایک جملہ کہوں, ایک عالم دین یتلذذ اس کا معنی بیان کر رہے تھے, مثال دے رہے تھے کہ جب کسی مچھلی کو پانی سے نکالا جائے, جب زندہ نکالا جائے تو اس کے بدن میں پوری طاقت ہوتی ہے, وہ زور زور سے اچھلتی ہے زمین پر, تڑپتی ہے, لیکن تھوڑی دیر تڑپنے کے بعد اس کے بدن سے جان نکلنا شروع ہوتی ہے تو اس میں اتنی طاقت نہیں رہتی کہ تڑپ سکے. پھر دوسرا مرحلہ کیا ہوتا ہے, کبھی منہ کو کھولتی ہے کبھی منہ کو بند کرتی ہے اور اس کے بعد اس کی جان نکل جاتی ہے. تو یہ کیفیت آخری کیفیت کو جو جان نکلنے سے پہلے ہوتی ہے اس کو عربی میں کہا جاتا ہے یتلذذ. فرمایا دیکھو تو صحیح کیسے پیاس کی شدت سے لبوں پر زبان پھیرتا ہے, کبھی منہ کو اپنے ننھے منہ کو کھولتا ہے کبھی بند کرتا ہے. عزاداروں وہ درد تھا حسین کے لہجے میں اور وہ تاثیر تھی علی اصغر میں کہ لشکر اشقیا میں ایک دفعہ کھلبلی بچنا شروع ہوئی. لوگوں نے کہنا شروع کیا اس بچے کو پانی پلاؤ. ابن سعد نے جب یہ دیکھا تو کہتا ہے این ہرملا, اے ہرملا کدھر ہے تو؟ وہ صفوں کو چیرتا ہوا آیا. یہ لین کہتا ہے اکتا کلام الحسین, ہرملا کوئی ایسا کام کر کے حسین خاموش ہو جائے جس ذریعے سے میری قوم میں بغاوت کروانا چاہتا ہے, حسین کو خاموش کرا. اب ایک پردے ایک خیمے کا پردہ اٹھا اور اس ششماہے کی ماں نے کیا منظر دیکھا, ایک ایسا تیر جو حیوانوں کے بڑے حیوانوں کے شکار کے لیے استعمال ہوتا ہے, اس لئین نے اس تیر کا انتخاب کیا, تیر کمان سے نکلا, علی اصغر نے اپنی گردن کو آگے کیا. مقاتل نے جملہ یہ لکھا, جب تیر لگا فن قلب السبی علی یدی الامام, تیر کھا کر بچہ امام کے ہاتھوں پر پلٹ گیا. پلٹ کیوں گیا؟ شاید علی اصغر یہ چاہتے تھے کہ میرے بابا نے اکبر کے زخم دیکھے ہیں, قاسم کی پامالی دیکھی ہے, ابوالفضل العباس کے کٹو, اتنے سارے زخم دیکھنے کے بعد बाद मेरा बाबा मेरी गर्दन का जख्म ना देखे। बच्चा बाबा के हाथों पर पलट गया, हुसैन अली असगर को लेकर चादर से ढांप कर चले खेमों की तरफ। जब खेमों के करीब आए, बीबी सकीना आई, आकर पूछती है बाबा असगर को पानी पिला लाए। फरमाते हाँ, अपने असगर को अपने भाई को देख ले। बस एक आखिरी जुमला, हुसैन ने जुल्फिकार उठाई, अली असगर को लेकर अपने खेमों के पीछे गए, एक नन्ही सी कब्र बनानी शुरू की। जानते हैं क्या इरादा था? इरादा ये था कि मेरी शहादत के बाद लाशें जब पामाल होंगे, कम से कम ये नन्ना बदन बेहुर्मती से बच जाए। कब्र तैयार की, अली असगर को उस कब्र में दफना दिया और ये समझ लिया कि अब अली असगर के बदन की बेहुर्मती से शायद ये बदन महफूज हो जाए। लेकिन अजादारों, उधर 11वीं का सूरज तलू हुआ, शहदा के सरों को नेजों पर बुलंद किया गया और एक लाइन कहता है, एक सर मुझे दिखाई नहीं देता, एक शिशमा है का सर दिखाई नहीं देता, जाओ मुझे ढूंढ कर लाओ, ला कर दो। अब बीबी रबाब देख रही है बड़े बड़े नेजे उस नन्हे से बदन की तलाश में, जमीन में मारे जा रहे हैं। ये मंजर कब बदला? जब एक नेजा जमीन से निकला तो अली असगर का बदन नेजे पर था। मां ने अपने बच्चे को देखा, हाय अली असगर, अब मिसलों का युनहर, भला तुझ जैसे के साथ भी ये सलूक किया जाता? अला लअनतुल्लाह अलल कौम अज़्ज़ालिमीन وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ۔ پروردگار بحق قرآن کریم، بحق محمد و آل محمد، بحق شہداء کربلا، بحق علی اصغر، پروردگار ہماری اس عبادت کو، اس ذکر کو اپنی بارگاہ میں قبول کر۔ پروردگار شرکا اور بانیان کی توفیقات خیر میں اضافہ فرما، ان کی دنیا و آخرت کی مشکلات کو آسان فرما، رزق کے حلال میں وسعت و برکت عطا فرما۔ پروردگار ہم سب کو معرفت قرآن، معرفت محمد و آل محمد، معرفت کربلا عطا فرما، اور اس معرفت کے سائے میں کربلا، امام حسین، اس نہضت اور اس تحریک کے بارے میں جو روش اور جو رویہ ہونا چاہیے، اس رویے کو اپنانے کی ہم سب کو توفیق عطا فرمائے۔ کربلا کے بارے میں شکوک و شبہات، پروردگار ان سے بچنے کی ہم سب کو، علم اور شعور کی روشنی میں ان سے بچنے کی ہم سب کو، ہماری اولادوں کو توفیق عطا فرمائے، ہم سب کا خاتمہ خیر پر اور ایمان پر فرما۔ اللہم صل علی محمد و آل محمد۔